गत हप्ता हामीले सृष्टिमा परमेश्वरको सार्वभौमिकताको बारेमा हेर्यौं। सबै कुरा परमेश्वरले सृष्टि गर्नुभएको र उहाँकै इच्छा बमोजिम ती अस्तित्वमा आए र तिनको सृष्टि भयो। सृष्टि गर्नु एउटा कुरा हो तर शासन गर्नु अर्कै कुरा हो। हामी विश्वास गर्छौं कि परमेश्वरले सबै सृष्टि गर्नुभयो तर के सृष्टिकर्ताले नै सबै थोकमाथि शासन पनि गर्नुहुन्छ? यस सृष्टिमाथि कसको शासन चल्दछ? यस संसारको मामिलालाई कसले नियन्त्रण गर्छ? यस संसारलाई कसले सञ्चालन गर्छ? यी प्रश्नहरूको थुप्रै उत्तरहरू छन् तर ती उत्तरहरूमध्ये केवल एउटा मात्र सही उत्तर छ र बाँकी सब गलत छन्। पहिले म गलत उत्तरहरूबाट सुरु गर्न चाहन्छु। यस संसारको मामिलालाई कसले नियन्त्रण गर्छ? प्रश्नको गलत उत्तर नम्बर एक, शैतानले। अधिकांश मानिसहरूले शैतानको सार्वभौमिकतामा विश्वास गर्छ। शैतानलाई परमेश्वर बराबरको अर्को शक्तिको रूपमा हेर्दछ। द्वैतवादीहरू विश्वास गर्दछन् कि अनन्ततादेखि शैतान र ईश्वर सँगसँगै अस्तित्वमा छन्। शैतानले सबै माथि शासन गर्दछ। गलत हो। गलत उत्तर नम्बर दुई, यस संसारको मामिलालाई कसले नियन्त्रण गर्छ? मानिस आफैले। मानवतावादीको दावी यही छ कि मानिस नै ईश्वर हुन्। यस संसारको मामिलालाई मानिस आफैले नियन्त्रण र शासन गर्दछ। मानिस आफैले आफ्नो भविष्य निर्धारण गर्छ। तर यो सत्य होइन भन्ने कुरा 2020 र 2021 को अनुभवले प्रमाण दिइसकेको छ। संसार मानिसको नियन्त्रणमा छैन, संसारलाई मानिसले शासन गर्दैन। गलत उत्तर नम्बर तीन, यस संसारलाई संसारको मामिलालाई कसले नियन्त्रण गर्छ? गलत उत्तर नम्बर तीन, प्रकृतिले, नेचरले। सो दोषीवाद भन्ने एउटा सिद्धान्त छ। दोषीवादमा विश्वास गर्नेले यही दावी गर्छन् कि प्रकृतिको प्रक्रियाहरूमा हस्तक्षेप गर्नबाट परमेश्वरले आफ्नो हात झिकिसक्नु भएको छ। प्रकृति आफ्नो हिसाबले चल्छ। अब गलत, यो पनि गलत उत्तर हो, किनकि हिब्रू 1:3 अनुसार परमेश्वरले सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ वर्तमानमा पनि। गलत उत्तर नम्बर चार, यस संसारको मामिलालाई कसले नियन्त्रण गर्छ? त नियन्त्रणमा के छ, कसले नियन्त्रण गर्छ? गलत उत्तर नम्बर चार, संयोग र भाग्यले। संयोग र भाग्यले, जे हुनु थियो भयो वा फलानाको भाग्य बलियो रहेछ, जस्ता वाक्यांशहरू यसका केही उदाहरणहरू हुन्। तर संयोग वा भाग्य भन्ने कुरा अस्तित्वमा छैन प्रियहरू। संयोग र भाग्यमा विश्वास गर्नेले यो मानिलिन्छन् कि त परमेश्वरको अस्तित्व छैन, कि त यदि छ भने पनि उहाँ यी कुराहरूमा संलग्न हुनुहुन्न। सो तिनीहरूले परमेश्वरलाई संयोग र भाग्यले प्रतिस्थापित गर्ने कोसिस गर्छन्। यी सबै गलत उत्तरहरू हुन्। यस संसारको मामिलालाई कसले नियन्त्रण गर्छ? प्रश्नको एउटै मात्र सही उत्तर भनेको परमेश्वरले। परमेश्वरले यस संसारलाई केवल परमेश्वरले शासन गर्नुहुन्छ। यस सृष्टिमाथि केवल परमेश्वरको शासन चल्दछ। शैतानको होइन, मानिसको होइन, प्रकृतिको होइन, संयोग र भाग्यको खेल होइन, तर परमेश्वरको शासन चल्दछ। परमेश्वरले सृष्टिलाई अटो पाइलोट अवस्थामा छाड्नु भएको छैन। अर्थात उहाँ एक घडी निर्माता जस्तो हुनुहुन्न जसले घडीलाई बनाएर छाडिदिन्छ र घडी स्वत चल्दछ। न त सृष्टि संयोग वा मानिसको भाग्यद्वारा नियन्त्रित छ, होइन, यसलाई बनाउनु हुने परमेश्वर आफै सक्रिय रूपमा उद्देश्यका साथ आफ्नो सृष्टिमा संलग्न हुनुहुन्छ। परमेश्वरले सबै सृष्टि गर्नुभयो र परमेश्वरले सबै थोकमाथि शासन गर्नुहुन्छ। कृपया भजन संग्रह 103:19 पल्टाउनुहोस् न तपाईँको बाइबलमा। भजन संग्रह 103:19 तपाईँ बाइबलसँग त्यति परिचित हुन्न भने तपाईँले यसलाई बाइबलको बीज भागमा पाउनुहुन्छ। बाइबलको बीज भागमा भजन संग्रह 150 छन् र बीज भाग तपाईँले खोल्नुभयो भने पक्कै पनि तपाईँले भजन संग्रह पाउनुहुन्छ र तपाईँले 103 पल्टाउनुहोस्। त्यो ठूलो ठूलो अङ्कलाई हामी अध्याय भन्छौँ, ठुलो ठुलो अङ्कलाई, त्यो 103 पठाउनुहोस्, 103 अध्यायको, अनि त्यो सानो सानो अङ्कमा 19 अङ्क पनि तपाईँले देख्नुहुन्छ, त्यो 19 अङ्कलाई हामी अङ्कहरूलाई पद भन्छौँ, र 19 पदलाई पठाउनुहोस्। यहाँहरूलाई थाहा छ हामीले अस्तिको हप्तादेखि हाम्रो पहिलो पत्रुसको प्रचारलाई रोकेर परमेश्वरको सार्वभौमिकता वचनको श्रृङ्खलालाई हामीले सुरु गरेका छौँ, र यसलाई हामी शीर्षकगत वचन प्रचार भन्छौँ। हामीले यो विषयमा रहेर हामी प्रचार गर्दैछौँ, यो शीर्षकमा रहेर, र यसमा हामीले केवल एउटा पद लिन्छौँ अनि त्यो पदबाट हामी प्रचार गर्छौँ, र बाइबलको अन्य खण्डहरूबाट हामीले पदहरू पनि सपोर्ट गर्ने पदको रूपमा हामी लिँदछौँ। हाम्रो प्रचार गर्ने तरिका त होइन, हामी चर्चमा नियमित रूपमा भेला हुँदाखेरि हामी एउटा पुस्तक लिन्छौँ र पुस्तकलाई हरेक हप्ता प्रचार गर्दै हामी जान्छौँ, तर अहिलेको परिस्थितिमा हामीले यसो गरेका छौँ, र यो नै हाम्रो अभ्यास, हाम्रो परम्परा भन्ने होइन। र अहिलेको परिस्थितिमा हामीले परमेश्वरको सार्वभौमिकतालाई विचार गरौँ भनेर केही हप्ता परमेश्वरको सार्वभौमिकताको बारेमा हेरौँ भनेर हामीले यसो गरेका हौ। के मैले म आशा गर्छु यहाँ सबैजनाले पाइसक्नु भएको छ, भजन संग्रह 103:19 पद यहाँ यसरी लेखेको छ, परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर अथवा स्थापित गर्नुभएको छ र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। भजन संग्रह 103:19 पदले यसरी भन्दछ, फेरि पनि परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। भजन संग्रह 3 अध्याय परमप्रभु परमेश्वरको प्रशंसासँगै सुरु हुन्छ र परमप्रभु परमेश्वरको प्रशंसासँगै अन्त पनि हुन्छ। भजन संग्रह 103 अध्यायको 1-2 पद यसरी सुरु हुन्छ कि, हे मेरो प्राण परमप्रभुको प्रशंसा गर, ए मेरो सारा अन्तस्करण उहाँको पवित्र नाउँको स्तुति गर। र भजन संग्रह 3 अध्यायको 20-22 पद यसरी अन्त हुन्छ, हे उहाँका सारा सृष्टि हो, उहाँका समस्त राज्यमा रहेका हो, परमप्रभुको प्रशंसा गर, ए मेरो प्राण परमप्रभुको प्रशंसा गर। र पदहरू 3-19 भजनकारले हामीलाई परमप्रभु परमेश्वरको प्रशंसा गर्नुपर्ने कारणहरू बारे बताउँदछन्। हामीले किन परमप्रभु परमेश्वरको प्रशंसा गर्नुपर्दछ 3-19 पदमा हामीलाई भजनकारले बताउँदछन्, किनकि पहिलो उहाँले सबै पापहरू क्षमा गर्नुहुन्छ। पद 3 हामीले परमप्रभु परमेश्वरको प्रशंसा गर्नुपर्छ किनकि हाम्रो जीवनलाई उहाँले मृत्यु लोकबाट मुक्त गर्नुहुन्छ। पद 4 परमप्रभुले धार्मिकता र न्यायको काम गर्नुहुन्छ। पद 6 परमप्रभु टिठालु र अनुग्रही, क्रोध गर्नमा ढिला र अति करुणामय हुनुहुन्छ। उहाँले सधैँ दोष लगाइरहनुहुन्न, उहाँले सधैँभरि क्रोध पनि लिइराख्नुहुन्न, उहाँले हामीसँग हाम्रा पाप अनुसारको व्यवहार गर्नुहुन्न अनि हाम्रा अधर्म अनुसार हामीलाई दण्ड दिनुहुन्न। पदहरू 8-10 पद र पद उन्नाइसले हामीलाई परमेश्वरको प्रशंसा गर्नुपर्ने उच्च कारणहरू मध्ये एक कारण, उच्च कारण बारे बताउँदछ। हामीले परमप्रभु परमेश्वरको किन प्रशंसा गर्नुपर्छ, किनकि परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थिर अथवा स्थापित गर्नुभएको छ र उहाँको प्रभुत्वले सबैमाथि शासन गर्दछ। सो पद 19 हामीलाई परमेश्वरको सार्वभौमिकताको सर्वश्रेष्ठता र सीमाको बारेमा बताउँदछ। भजन सर 103:19 पदले हामीलाई परमेश्वरको सार्वभौमिकताको सर्वश्रेष्ठता र सीमाको बारेमा बताउँदछ। तपाईँले वचन टिपिराख्नु भएको छ भने यी दुई बुदाहरू तपाईँ लेख्न सक्नुहुन्छ। पहिलो सार्वभौमिकताको सर्वश्रेष्ठता, द सुपेरियोरिटी अफ द सोभरिन्टी। दोस्रो सार्वभौमिकताको सीमा, द स्कोप अफ द सोभरिन्टी। ओके, द स्कोप अफ द सोभरिन्टी, सार्वभौमिकताको सर्वश्रेष्ठता र सार्वभौमिकताको सीमा। सो हामी पहिलो बुदालाई हेर्नेछौँ, सार्वभौमिकताको सर्वश्रेष्ठता। परमेश्वरको सार्वभौमिकता सर्वश्रेष्ठ छ। स्वर्गमा या पृथ्वीमा उहाँको शक्तिको समान कोही छैन। पद 19 कले भन्दछ, परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ। सो के कुराले परमेश्वरको सार्वभौमिकतालाई श्रेष्ठ बनाउँछ? यहाँ यो पद 19 कमा केही विशेषताहरू छन्। पहिलो, परमेश्वरको सार्वभौमिकता यसकारण सर्वश्रेष्ठ छ किनकि यो परमप्रभु परमेश्वर आफैले स्थापित गर्नुभएको सार्वभौमिकता हो। परमप्रभु यहोवा परमेश्वरको नाउँ हो, उहाँ म हुँ भन्ने परमेश्वर हुनुहुन्छ। उहाँ स्वनिर्भर, स्व अस्तित्ववान, स्वपर्याप्त, स्वतन्त्र र स्वसन्तुष्ट परमेश्वर हुनुहुन्छ। उहाँले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ। सो सिंहासनले सार्वभौमिकता वा शासनलाई इंकित गर्दछ। यसको अर्थ परमेश्वरको शासन एक व्युत्पन्न शासन होइन, अर्थात उहाँले आफ्नो शासन कुनै उच्च अख्तियारबाट प्राप्त गर्नुभएको वा कमाउनु भएको होइन। परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले सार्वभौमिकता स्थापित गर्नुभएको छ। उहाँ शासक हुनुहुन्छ, त्यसकारण उहाँले आफ्नो शासन स्थापित गर्नुभएको छ। उहाँको शासन जोइन्ट अथवा संयुक्त शासन होइन, उहाँले आफ्नो शासन मानिस, शैतान, संयोग र प्रकृतिसँग बाँड्नुहुन्न। प्रभुका जन स्टिभन लसन यसरी भन्नुहुन्छ कि परमेश्वरले वृत्तकार अथवा राउन्ड टेबल स्थापित गर्नुभएको छैन जसको वरिपरि बसेर समान शक्तिहरूले बहस गर्छन्, तर उहाँले सिंहासन स्थापित गर्नुभएको छ जहाँबाट उहाँले शासन गर्नुहुन्छ र जसप्रति सबै शक्तिहरू जवाफदेही छन्। दोस्रो, परमेश्वरको सार्वभौमिकता यसकारण सर्वश्रेष्ठ छ किनकि यो स्वर्गमा स्थापित छ। परमप्रभुले आफ्नो सिंहासन नारायण हिटी राजदरबारमा स्थापित गर्नुभएको छैन। परमप्रभु परमेश्वरले आफ्नो सिंहासन पृथ्वीको कुनै भूभागमा स्थापित गर्नुभएको छैन। भजनकार भन्दछन् कि परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ। यसको अर्थ परमेश्वरको शासन सबै शासनहरूभन्दा श्रेष्ठ छ। सबै साना अथवा गौण शासनहरू, प्रशासनहरू, राज्यहरू उहाँको सार्वभौम शासन मुनि छन्। परमप्रभुको सिंहासनभन्दा उच्च सिंहासन अरू छैन। यो सिंहासन अरू कसैप्रति जवाफदेही छैन। तेस्रो, परमेश्वरको सार्वभौमिकता यसकारण सर्वश्रेष्ठ छ किनकि यो स्वर्गमा स्थापित छ। मेरो जोडलाई तपाईँले विचार गर्नुहोस्, यो स्वर्गमा स्थापित छ। परमप्रभु ले आफ्नो सिंहासन स्वर्गमा स्थापित, स्थिर गर्नुभएको छ। परमप्रभुको सिंहासन अस्थापित, अस्थिर वा अल्प स्थापित छैन, तर स्थापित छ। यो आदिदेखि अनादिसँगसम्म अचल र स्थिर छ। सिंहासन र राज्यहरू आउँछन् र जान्छन्, तर परमप्रभुको सिंहासन सदा सर्वदा खडा रहनेछ। यस सिंहासनबाट आउने शासनलाई कुनै पनि कुराले विफल पार्न सक्दैन। यस सिंहासनबाट जे जे फैसलाहरू आउँदछ त्यो प्रबल रहन्छ। स्वर्गका शक्तिहरूलाई र पृथ्वीका मानिसहरूलाई उहाँले चाहे अनुसार गर्नुहुन्छ। कसैले पनि उहाँको हात रोक्न सक्दैन। दानियल 4:35। हाम्रो परमेश्वर स्वर्गमा हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ। वचन संग्रह 115:3। जब परमेश्वरले आफ्ना सार्वभौम उद्देश्यहरू पूरा गर्ने चेष्टा गर्नुहुन्छ, कसैले पनि सफल रूपमा उहाँलाई इन्कार गर्न सक्दैन। तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ भनी म जान्दछु, तपाईँका कुनै योजना पनि विफल गर्न सकिँदैन। अयुब 42:2। सो परमेश्वरको सार्वभौमिकता श्रेष्ठ छ, सर्वश्रेष्ठ छ, सर्वोच्च छ, तर के यो काफी चौडा छ? अर्थात कि परमेश्वरको सार्वभौमिकताले सबैमाथि शासन गर्दछ। सार्वभौम हुने एउटा कुरा हो, तर शासन गर्नु अर्को कुरा हो। हामी वचनको दोस्रो बुदा हेर्छौँ, परमेश्वरको सार्वभौमिकताको सीमालाई, यसको स्कोपलाई, यसको परिधिलाई, यसको क्षेत्रलाई हामी विचार गर्छौँ, अथवा परमेश्वरको सार्वभौम शासन भने के छ त, के माथि उहाँले शासन गर्नुहुन्छ त्यो हामी हेर्दैछौँ। वचन संग्रह 103:19 यसरी भन्दछ, परमप्रभुले आफ्नो सिंहासन स्वर्गमा स्थापित गर्नुभएको छ र उहाँको प्रभुत्वले अथवा उहाँको सार्वभौमिकताले, उहाँको राज्यले सबैमाथि शासन गर्दछ। सबैमाथि भन्ने शब्दलाई ख्याल गर्नुहोस्, सबैमाथि उहाँले शासन गर्नुहुन्छ। उहाँको सार्वभौमिकताको सीमा सबै हो, सबै थोक हो। परमेश्वर केवल सृष्टिमा मात्र सार्वभौम हुनुहुन्न, तर सृष्टिमाथि पनि सार्वभौम हुनुहुन्छ। परमेश्वरले सबैमाथि शासन गर्नुहुन्छ, केवल परमेश्वरले मात्र शासन गर्नुहुन्छ। परमेश्वरले एक्लै शासन गर्नुहुन्छ, उहाँको शासनसँग कुनै प्रतिस्पर्धा छैन। परमेश्वरले सबैमाथि शासन गर्नुहुन्छ, सबैमाथि, बाइबलले भन्छ सबैमाथि, सबैमा सबै पर्दछ, यो जेनरल कुरा होइन, यो है सामान्य तरिकाले यहाँ सबै भन्ने शब्द प्रयोग गरेको छैन, यो अतिशक्ति अथवा यो बढाई चढाई अथवा अतिरञ्जित कुरा होइन, यो फ्याक्ट कुरा हो कि परमप्रभु परमेश्वरले सबैमाथि शासन गर्नुहुँदछ। उहाँको शासन बाहिर केही पनि छैन, कोही पनि छैन, उहाँको शासन क्षेत्रको कुनै सीमा अवधि छैन, उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ। उहाँले के माथि शासन गर्नुहुन्छ ती सबैको डिटेलमा व्याख्या गर्नलाई हामीसँग समय छैन, तर तीमध्ये केही बारे हामी यहाँ विचार गर्नेछौ। पहिलो, परमेश्वरले अप्रत्याशित अथवा अनपेक्षित अपेक्षा नगरेका घटनाहरूमाथि शासन गर्नुहुन्छ, अनएक्सपेक्टेड इभेन्ट्स, हामीले आशा नगरेको अपेक्षा नगरेको घटनाहरूमाथि उहाँले शासन गर्नुहुन्छ। अपेक्षा नगरिएका घटनाहरूलाई व्याख्या गर्न हामी प्राय यो भइपठायो अथवा त्यो भइपठायो वा कस्तो जुरी पठाएको जस्ता वाक्यांशहरू प्रयोग गर्दछौं, तर प्रियहरू कुनै पनि घटना आफै भइपठाउँदैन, यो भइपठाउँदैन, यो जुरी पठाउँदैन। परमेश्वरले सबै अनपेक्षित अपेक्षा नगरेका घटनाहरूमाथि शासन गर्नुहुन्छ। उदाहरणको लागि योनाको कथालाई तपाईँ लिन सक्नुहुन्छ। योना चढेको जहाज, समुद्रमा आएको आधी बेहरी, चिट्ठा योनाको नाममा पर्नु होइन, माछा, अनि त्यसपछि योना फेरि जीवित भएर पाखामा उत्रिनु, यी प्रत्येक घटनासँग यी प्रत्येक कुराहरूसँग जोडिएको होइन, प्रत्येक घटनामाथि परमेश्वरको नियन्त्रण थियो। आशा नगरेको एकपछि अर्को घटनामाथि परमेश्वर को शासन, उहाँको नियन्त्रण, उहाँको सार्वभौमिकता थियो भने हामी जान्दछौं। हामी संक्षिप्त रूपमा हेर्दैछौं। दोस्रो, परमेश्वरले प्राकृतिक प्रकोप र विपत्तिमाथि पनि शासन गर्नुहुन्छ। परमेश्वरले प्राकृतिक प्रकोप र विपत्तिमाथि पनि शासन गर्नुहुन्छ। प्राकृतिक प्रकोपको अर्थ प्रकृतिमा आउने प्रकोपहरू भन्नु खोजेको मैले, प्राकृतिक प्रकोप भन्नु खोजेको भन्नुको अर्थ आफै हुने प्रकोपहरू भन्नु खोजिरहेको छैन मैले है, तर प्रकृतिमा आउने प्रकोपहरू र विपत्तिमाथि पनि परमेश्वरले शासन गर्नुहुन्छ। विलाप तीन अध्यायको 37-38 पद यसरी भन्दछ, परमप्रभुले आज्ञा नगरुन्जेल कसले अराएको पूरा भएको छ, के सर्वोच्च परमेश्वरको मुखबाट विपत्ति र राम्रा कुराहरू निस्कन्दैनन्। विलाप तीन अध्यायको 37-38 पद। त्यसै गरी यसै यहाँ 45:6-7 पदले पनि यसरी घोषणा गर्दछ, म परमप्रभु हुँ र म बाहेक अरू कोही छैन, मैले उज्यालो बनाए र अध्ययारोलाई सृष्टि गरे, म उन्नति ल्याउँछु र म संहार सृष्टि गर्छु, म परमप्रभुले नै यी सारा काम गर्छु। प्रस्थानको पुस्तकमा उल्लेख गरिएका विपत्तिहरूको पछाडि पनि सर्वशक्तिमान परमेश्वरको हात थियो भने हामी सबैलाई थाहा छ, किनकि हामीले तीन अध्यायबाट पढ्दै जाँदाखेरि त्यो देख्छौ। तर ती विपत्तिहरूको पछाडि सर्वशक्तिमान परमेश्वरको हात थियो भने बुझ्नलाई, महसुस गर्नलाई फारोलाई केही समय लाग्यो। मानिसहरूले केवल यो त एउटा विपत्ति मात्र हो, यो त एउटा प्रकोप मात्र हो भनेर ती कुरालाई उनीहरूले व्यवस्था गरे होला, तर हामी देख्दछौ बाइबलले हामीलाई भन्दछ कि ती प्राकृतिक प्रकोप र विपत्ति पछाडि पनि परमेश्वरको हात, परमेश्वर नै सार्वभौम हुनुहुन्छ, उहाँको नियन्त्रण मुनि त्यहाँ भइरहेको हामी देख्दछौ। तेस्रो, परमप्रभु परमेश्वर मानव छनौटमाथि पनि प्रभावकारी रूपमा शासन उहाँले गर्नुहुन्छ। मानव छनौटहरूमाथि पनि, ह्युमन च्वाइसेसहरूमाथि, हाम्रो डिसिजन्सहरूमाथि पनि परमेश्वरले, हाम्रो निर्णयहरूमाथि पनि परमेश्वरले शासन गर्नुहुन्छ। तर यसको अर्थ परमेश्वरले मानव छनौटहरूको यथार्थलाई होइन, वास्तविकतालाई भङ्ग गर्नुहुन्छ भन्नु खोजेको होइन। परमप्रभु परमेश्वरले मानव छनौटहरूको यथार्थलाई वास्तविकतालाई भङ्ग नगरिकन परमेश्वरले मानव छनौटहरूलाई पनि नियन्त्रण गर्न सक्नुहुन्छ। परमेश्वरले मानव छनौटहरूलाई आफ्नो उद्देश्यको लागि प्रयोग गर्नुभएको बाइबलमा अनगिन्ती उदाहरणहरू छन्। उदाहरणको लागि योसेफको कथा हामी सबैजना सुपरिचित छौँ मलाई लाग्छ, त्यसलाई हामी लिन सक्छौँ। उत्पत्ति 37 अध्यायमा पाउँछौँ, तपाईँले भरे वा भोलि फुर्सदको समयमा, हुन त फुर्सदै अहिले हामी घरमा छौँ सबैजना, तपाईँले त्यो खण्डलाई पढ्न सक्नुहुन्छ। उत्पत्ति 37 अध्यायलाई 37 अध्यायदेखि पढ्दै जानुभयो भने 50 अध्यायसम्म तपाईँले त्यो पाउन सक्नुहुन्छ। योसेफको कथाको अन्तमा आफ्ना दाजुभाइहरूलाई योसेफले यसरी भन्छन् कि तिमीहरूले मेरो विरुद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा मलाई भलाई गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। योसेफका दाजुभाइको छनौटहरू वास्तविक थिए, तिनीहरूले योसेफलाई बेच्ने छनौट गरेकै थिए, तर परिणाम चाहिँ परमेश्वरले योजना बनाउनु भएको अनुसार नै भएको हामी देख्दछौं। त्यसकारण हितोपदेश 19:21 पदले भन्दछ, मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन् तर परम प्रभुकै उद्देश्य विजयी रहन्छ। मानव छनौटहरूमाथि परमप्रभुको नियन्त्रणको सबैभन्दा उत्तम उदाहरण भनेको ख्रीष्टको क्रूसीकरण हो। प्रेरित 2:23 पदले यसरी भन्दछ, परमेश्वरले ठहराउनु भएको निश्चित योजना र पूर्व ज्ञान अनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूको हातद्वारा तपाईहरूले क्रूसमा टाँगेर मार्नुभयो। येशूलाई क्रूसमा टाँग्न मानिसहरूले, रोमी सरकारले, साम्राज्यले, सिपाहीहरूले छनौट गरेकै हुन्, उनीहरूले निर्णय लिएकै हुन्, तर पनि त्यो निर्णयमाथि परमेश्वरको निश्चित योजना थियो, परमेश्वरको पूर्व ज्ञान अनुसारको अनन्त योजना थियो। मानिसहरूले येशूलाई पक्राउ गरेर क्रूसमा टाँगे र मारे, तर अन्तत परमेश्वरको योजनाै पूरा भयो र त्यो असल योजना थियो। चौथौ, परमेश्वरले जथाभावी घट्ने घटनाहरूमाथि निर्णायक रूपमा शासन गर्नुहुन्छ। ऱ्यान्डम इभेन्ट्स भन्छौँ हामी, ऱ्यान्डम भन्छौँ होइन, जथाभावी घट्ने घटनाहरू, अव्यवस्थित रूपले घट्ने घटनाहरूमाथि पनि परमेश्वरले शासन गर्नुहुन्छ। हितोपदेश 16:33 पदले यसरी भन्दछ, सबकोमा चिट्ठा त हालिन्छ तर त्यसको प्रत्येक निर्णय परमप्रभुबाट नै हुन्छ। भन्नुपर्छ लुडो खेल्दाखेरि अथवा डाइस खेल्दाखेरि छक्का पर्छ कि अथवा झण्डी पर्छ कि मुन्ना पर्छ कि भोटे पर्छ कि पाना पर्छ, त्यसको निर्णय पनि परमप्रभुबाट नै आउँछ। उदाहरणको लागि तपाईँले प्रेरित 6:1 पाउन सक्नुहुन्छ कि डिकन पदमा नियुक्ति गर्नको निम्ति त्यहाँ चिट्ठा, त्यो गोला लडाइएको थियो, चिट्ठा लडाइएको थियो, तर त्यो चिट्ठा मत्तियसको नाउँमा पर्यो। त्यहाँनिर डिकन पदमा मत्तियसको नियुक्ति भएको हामी लिन सक्छौँ, नियुक्ति भएको कुरालाई हामी हेर्न सक्छौँ। मत्ती 10:29 पदले यसरी भन्दछ कि, एक पैसामा दुई भङ्गेरा बिक्दैनन्, तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैनन्। एउटा भङ्गेरा पनि पिताको, परमेश्वरको इच्छा बिना भुइँमा खस्ने छैन। यसया 46:9-10 पदले यसरी भन्दछ, म परमेश्वर हुँ र अरू कोही छैन, म परमप्रभु म परमेश्वर हुँ, म जस्तै अरू कोही छैन, आदिदेखि अनन्तसम्मको र प्राचीन समयदेखि हुन आउनेसम्मको जानकारी म दिन्छु, म भन्छु, मेरो अभिप्राय ठहर्नेछ र मैले चाहेको सबै पूरा गर्नेछु। पाँचौ, दुःख कष्टमाथि पनि परमेश्वरले शासन गर्नुहुन्छ। दुःख कष्टमाथि पनि परमेश्वर शासक हुनुहुन्छ, सार्वभौम हुनुहुन्छ। सो पहिलो, अप्रत्याशित र अनपेक्षित घटनाहरूमाथि परमेश्वरले शासन गर्नुहुन्छ। दोस्रो, प्राकृतिक प्रकोप र विपत्तिमाथि उहाँले शासन गर्नुहुन्छ। तेस्रो, मानव छनौटमाथि उहाँले शासन गर्नुहुन्छ। चौथो, जथाभावी घट्ने घटनाहरूमाथि पनि उहाँले शासन गर्नुहुन्छ। र पाँचौ, दुःख कष्टमाथि पनि उहाँले शासन गर्नुहुन्छ। यसको लागि अयुबको कथा एउटा शक्तिशाली उदाहरण हुन सक्छ। अयुबको कथालाई तपाईँले पनि यो हप्ताभरिको समयमा पढ्ने योजना बनाउनुहोस्। अयुबले एकै दिनमा आफ्नो सारा धन सम्पत्ति, नोकर चाकर, पशु र छोरा बुहारीहरू गुमाए। यद्यपि अयुब धर्मी थिए, अयुब निर्दोष थिए, अयुबले प्रभुको भय मान्थे, अयुब एक असल बाइबलले पुरुष लगायत असल बाइबलले अभिभावक थिए, र पनि अयुबको जीवनमा ठूलो वज्रपात पर्यो। अयुबले सबै गुमाउनु पर्यो र अयुबको कष्टप्रति मानिसहरूको आफ्नै प्रकारको व्याख्या थियो। प्राकृतिक प्रकोप भन्यो कसैले, यो अयुबको पापको परिणाम थियो भन्यो, मानिसले आफ्नो तरिकाले त्यसको व्याख्या विश्लेषण उनीहरूले दिए, तर अयुबको व्याख्या भने यस प्रकारको थियो। अयुब 1:1 अन्तपदतिर अयुबले यसरी भन्नुहुन्छ कि, परम प्रभुले दिनुभयो अनि परम प्रभुले लानुभयो, परम प्रभुको नाउँ धन्यको होस्। हो त्यहाँ भिन्न भिन्न कारकहरू अथवा पात्रहरू संलग्न थिए। परमेश्वर आफै हुनुहुन्थ्यो, शैतान एउटा पात्र थियो, त्यहाँनिर मानव आक्रमणकारीहरू थिए, सबीहरू थिए, त्यहाँनिर कल्दीहरू थिए, स्वर्गबाट आगो खसेको कुराहरू हामी पाउँछौँ। तर ती सबै उही उद्देश्यभित्र रहेर आफ्नो भूमिका पूरा गरिरहेको थिए सबैले। अन्तत परमेश्वर नै त्यहाँ सार्वभौम हुनुहुन्थ्यो। अयुबले किन कष्ट भोगिरहेको थियो उनलाई थाहा थिएन, तर उनलाई एउटा कुरा राम्रोसँग थाहा थियो कि सबै कुरामाथि परमेश्वर सार्वभौम हुनुहुन्छ, सबै कुरामाथि परमेश्वर नियन्त्रणमा हुनुहुन्छ। अयुबको घटनाबाट एउटा कुरा हामी के सिक्न सक्छौँ भने प्रियहरू, हामी सबै कष्टहरू पछाडिको कारणहरू बुझ्दैनौँ, तर हामी जान्दछौँ कि परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले कष्टमा र कष्टद्वारा आफ्नो असल उद्देश्य पूरा गर्नुहुन्छ। पुत्रको कष्टमा परमेश्वर सार्वभौम हुनुहुन्थ्यो र पुत्रको कष्टद्वारा उहाँले हामी जस्तो पापीहरूको उद्धार गर्नुभयो। ख्रिस्टले पापीहरूको खातिर कष्ट भोग्नुभयो, परमेश्वरले हामीलाई बचाउन कष्टको प्रयोग गर्नुभयो र परमेश्वरले हामीलाई ख्रिस्ट जस्तो बनाउन कष्टको प्रयोग गर्नुहुन्छ। यस महामारीको समयमा धेरै कुरा भइरहेको छ, परमेश्वरले धेरै कुराहरू गरिराख्नु भएको छ, र एउटा कुरा उहाँले पक्कै पनि हामी निश्चित रूपमा भन्न सक्छौँ, उहाँले एउटा कुरा चर्चको निम्ति गरिरहनु भएको छ, त्यो भनेको ख्रिस्ट जस्तो बनाउने काम, ख्रिस्ट जस्तो बनाउने काम। उहाँले मण्डलीलाई पवित्रीकरणमा शुद्धिकरणमा उहाँले डोर्याइराख्नु भएको छ, वृद्धि गराइराख्नु भएको छ। सो प्रियहरू, हाम्रा परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले सबै थोकमाथि शासन गर्नुहुन्छ। यही सार्वभौमिकता हाम्रो विश्वासको जग हो। यस महामारीको समयमा सार्वभौम परमेश्वर हाम्रो आत्माको लागि, हाम्रो प्राणको लागि एक निश्चित र स्थिर लङ्गर हुनुहुन्छ। उहाँ सबैमाथि सार्वभौम हुनुहुन्छ। ए डब्ल्यु पिङ्क, एकजना पुराना ईश्वर शास्त्री प्रचारक प्रभुका जनले यसरी भन्नुहुन्छ, यस संसारलाई अन्धाभाग्यले बेलगामको त लगाम नलगाइएको अनियन्त्रित दुष्टले, मानिसले वा शैतानले शासन गरिरहेको छैन, तर सर्वशक्तिमान परमेश्वरले शासन गर्दै हुनुहुन्छ। उहाँले यसलाई आफ्नो अभिप्राय अनुसार आफ्नै अनन्त महिमाको लागि शासन गर्दै हुनुहुन्छ। ओ प्रियहरू, हरेस नखाऊ, हाम्रो परमेश्वर सार्वभौम परमेश्वर हुन्छ। सार्वभौम सँगसँगै हाम्रो परमेश्वर विश्वासयोग्य र प्रेमिलो परमेश्वर पनि हुनुहुन्छ। तपाईँलाई थाहा छ, सार्वभौमिकता बिना परमेश्वर विश्वासयोग्य र प्रेमिलो कायम रहन सक्नुहुन्न। यदि परमेश्वर प्रेमिलो हुनुहुन्छ, उहाँ भलाइ गर्ने परमेश्वर हुनुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ, तर यदि सार्वभौम हुनुहुन्न भने उहाँ सधैँ विश्वासयोग्य, सधैँ भलाइ गर्ने, सधैँ प्रेम गर्ने परमेश्वर कायम रहन सक्नुहुन्न। यदि परमेश्वर सार्वभौम हुनुहुन्न भने उहाँको प्रेममा सुरक्षाको कुनै बोध हुने छैन, तर उहाँ सार्वभौम हुनुहुन्छ। वास्तवमा परमेश्वर को अन्य सबै गुणहरू, उहाँको प्रेम, उहाँको विश्वासयोग्यता, उहाँको भलाइ, पवित्रता, सबै गुणहरू उहाँको सार्वभौमिकता भन्ने गुणमा केन्द्रित छन्। परमप्रभु परमेश्वर सारा सृष्टिमाथि सार्वभौम हुनुहुन्छ। त्यसकारण पावल भन्छन्, र पावलसँगै हामी सबैजना भन्छौँ कि सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रिस्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। कोरोना भाइरसले पनि आउनुहोस् प्रियहरू, हामी प्रार्थना गरौँ।